الحمد لله، الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وإذا قيل إن وعد الله حق والساعة لا ريب فيها، قلتم ما ندري ما الساعة، إن ظن إلا ظنا وما نحن بمستيقنين. وبدا لهم سيئات ما عملوا وحاق بهم ما كانوا به يستهزئون. وقيل اليوم ننساكم كما نسيتم لقاء يومكم هذا ومأواكم النار وما لكم من ناصرين. ذلكم بأنكم اتخذتم آيات الله هزوا وغرتكم الحياة الدنيا، فاليوم لا يخرجون منها ولا هم يستعتبون. فلله الحمد رب السماوات ورب الأرض رب العالمين، وله الكبرياء في السماوات والأرض، وهو العزيز الحكيم. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين. والحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا، إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. اور جب کہا جاتا تھا، وَإِذَا قِيلَ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ وَالسَّاعَةُ لَا رَيْبَ فِيهَا، اور جب کہا جاتا تھا کہ بے شک اللہ کا وعدہ سچا ہے اور قیامت اس میں کوئی شک نہیں ہے، قُلْتُمْ مَا نَدْرِي مَا السَّاعَةُ، تو تم کہتے تھے کہ ہم نہیں جانتے قیامت کیا ہے. ان نظن الا ظنن، ہم گمان نہیں کر رہے ہیں مگر ہلکا سا گمان. وما نحن بمستيقنين، اور ہم یقین کرنے والے نہیں ہیں. وَبَدَا لَهُمْ سَيِّئَاتُ مَا عَمِلُوا، ان کے لیے ان کے کیے ہوئے کی برائیاں ظاہر ہو گئی اور ان کو گھیر لیا اس عذاب نے جس کا وہ استہزاء کیا کرتے تھے. وقیل اليوم ننساكم كما نسيتم لقاء يومكم هذا، اور کہا گیا آج ہم تمہیں بھلا دیں گے جیسے کہ تم نے تمہارے اس دن کی ملاقات کو بھلا دیا تھا. ومأواكم النار، اور تمہارا ٹھکانہ جہنم ہے. وما لكم من ناصرين، اور تمہارے لیے کوئی مدد کرنے والا نہیں ہے. ذلكم بأنكم اتخذتم آيات الله هزوا، یہ سزا اور یہ عذاب اس وجہ سے ہے کہ تم نے اللہ کی آیات کو مذاق بنایا. وغرتكم الحياة الدنيا، اور دنیاوی زندگی نے تمہیں دھوکے میں ڈالا. فاليوم لا يخرجون منها، بس آج انہیں اس سے یعنی جہنم سے نہیں نکالا جائے گا. ولا هم يستعتبون، اور نہ ان سے راضی کرنے کو طلب کیا جائے گا، یعنی ان سے یہ مطالبہ نہیں کیا جائے گا کہ تم اللہ کو راضی کرو، ان سے اللہ کو راضی کرنے کو طلب نہیں کیا جائے گا. اور اللہ کو راضی کرنے کا طریقہ توبہ ہے. تو ولا هم يستعتبون، ان سے توبہ طلب نہیں کی جائے گی، ان سے توبہ کا مطالبہ نہیں کیا جائے گا. فللہ الحمد، تمام تعریفیں اس اللہ کے لیے ہیں، رب السماوات جو آسمانوں کا رب ہے، ورب الارض اور زمین کا رب ہے، رب العالمین بلکہ تمام جہانوں کا رب ہے، وله الكبرياء في السماوات والارض، اسی کے لیے بڑائی ہے آسمانوں میں اور زمین میں، وهو العزيز الحكيم، اور وہ زبردست حکمت والا ہے. گزشتہ ہفتے کے نشست میں یہ بات چل رہی تھی کہ اللہ جل جلالہ وعم نوالہ منکرین معاد سے مخاطب ہیں، وہ لوگ جو مرنے کے بعد کی زندگی کا انکار کرتے ہیں، اور ارشاد فرما رہے ہیں کہ وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَخْسَرُ الْمُبْتِلُونَ، مرنا ہے، مرنے کے بعد زندہ ہونا ہے، اور جو اچھے کام کرنے والے ہیں اور جو اچھا کام کرنے والے ہیں انہیں جزا ملنے والی ہے، اور جو برا کام کرنے والے ہیں انہیں سزا ملنے والی ہے. جو اچھا کام کرنے والے ہیں اہل حق، وہ قیامت کے دن نفع میں رہیں گے. ان الذين يتلون كتاب الله واقاموا الصلاه وانفقوا مما رزقناهم سرا وعلانيه يرجون تجاره لن تبور، بے شک جو لوگ اللہ کی آیات کی تلاوت کرتے ہیں، تلاوت کر کے سمجھتے ہیں، سمجھ کر عمل کرتے ہیں، اور من جملہ ان باتوں کے جو ان کی زندگیوں میں آتی ہیں وہ ہے نماز کو قائم کرنا اور اللہ کے راستے میں سرن وعلانیتن خرچ کرنا. یہ اہل حق ہیں جو مرنے کے بعد کی زندگی کے قائل ہیں اور اس کے لیے تیاریاں کرتے ہیں. یرجون تجارتن لن تبور، وہ ایسی تجارت کی امید رکھتے ہیں جو گھاٹے میں ہرگز نہیں رہے گی. اور جو اہل باطل ہیں، مبطل، جو اہل باطل ہیں، جو مرنے کے بعد کی زندگی کے قائل ہی نہیں ہیں، یہ اہل باطل کا اعلیٰ درجہ. اور پھر گھٹتے گھٹتے اس میں بالکل تخفیف آ جاتی ہے کہ قائل تو ہیں مرنے کے بعد کی زندگی کے، اور علم بھی حاصل کرتے ہیں، لیکن علم کے تقاضوں کو پورا نہیں کرتے. یہ بھی باطل کا ایک حصہ ہے کہ جو سیکھا اس پہ عمل نہیں کیا. تو اعلیٰ درجے کے اہل باطل ان کا خسارہ بھی اعلیٰ، اور جو کم درجے کے اہل باطل ہیں، باطل حق کے خلاف کام کر رہے ہیں، جس گناہ سے بچنا چاہیے نہیں بچ رہے ہیں، اور جس حکم کو بجا لانا چاہیے اس حکم کو نہیں بجا لا رہے ہیں تو وقتی طور پہ انہیں بھی جہنم میں داخل کیا جائے گا, وہ بھی خسارے میں رہیں گے. اس لیے کہ جو اعلیٰ درجے کے اہل حق ہیں, جن کی زندگیوں میں باطل بالکل نہیں, معصیت بالکل نہیں, اور اگر معصیت ہو جاتی ہے تو فوراً توبہ, انہیں دخول اولی حاصل ہوگا سیدھے جنت میں, تو کوئی خسارہ نہیں. وہاں تجارت لن تبور, ایسی تجارت جس میں گھاٹے کا سوال ہی پیدا نہیں ہوتا, اسی لیے لن تبور, ہرگز گھاٹا نہیں ہوگا. اور باطل کا زندگی میں اتنا حصہ ہے کہ ان کو اصطلاح میں اہل باطل بھی نہیں کہا جا سکتا, ایمان بھی ہے علم بھی ہے, لیکن اللہ کی نافرمانی کرتے ہیں. تو اگر اللہ جل جلالہ وعم نوالہ نے فضل کا معاملہ نہیں فرمایا اور عدل کا معاملہ کیا تو انہیں جہنم میں جانا پڑے گا 100 سال کے لیے, 50 سال کے لیے, 25 سال کے لیے, 10 سال کے لیے, 1 سال کے لیے, 1 مہینے کے لیے, 1 ہفتے کے لیے, اپنی اپنی نافرمانیوں کے بقدر, اپنے اپنے باطل سے تعلق کی بقدر. تو یہ جن کو دخول اولی حاصل ہوا ہے وہ جنت میں پہلے دن سے, اور یہ 1 ہفتے کے بعد جا رہا ہے, تو 1 ہفتے کا نقصان ہوا کہ نہیں؟ تو باطل سے جس کا جس درجے میں تعلق ہوگا خسارہ اتنا ضرور ہوگا. وَيَوْمَئِذٍ يَخْسَرُ الْمُبْطِلُونَ, اس دن جو باطل پرست لوگ ہیں وہ خسارے میں رہیں گے. اور یہاں اعلیٰ درجے کے باطل پرستوں کی بات ہو رہی ہے, جو قائل ہی نہیں ہے مرنے کے بعد کی زندگی کی. تو اللہ جل جلالہ وعم نوالہ مخاطب ہیں معاد کے اور آخرت کے منکرین سے, کہ وہ دن آنے والا ہے. وللہ ملک السماوات والارض, آسمان اور زمین کی حکومت اللہ ہی کی ہے, وہ ضرور قائم کرے گا قیامت کا دن, حساب ہوگا اور حساب کے مطابق جزا اور سزا کے فیصلے ہوں گے. اور پورے قرآن میں بھی اور سورۃ الجاثیہ میں بھی دلائل سے ہم ثابت کر چکے ہیں کہ مرنے کے بعد کی زندگی ہے. اور پھر اس دن کی ہولناکی کو بیان کرنے کے بعد اللہ جل جلالہ وعم نوالہ نے آگے ارشاد فرمایا کہ پھر اما الذین آمنوا وعملوا الصالحات, رہے وہ لوگ جو ایمان لائے اور جنہوں نے اعمال صالحہ کی, اہل حق. فیدخلہم ربہم فی رحمتہ, ان کا رب انہیں اپنی رحمت میں داخل کرے گا. اور رحمت کا ایک مظہر جنت ہے. ذالک هو الفوز المبین, یہ صریح کامیابی ہے, یہ کھلی کامیابی ہے, یہ ایسی کھلی کامیابی ہوگی کہ اس کو ہر شخص کامیابی تسلیم کرے گا. دنیا کی کامیابی الفوز المبین نہیں ہوتی, اس لیے کہ یہاں کوئی حافظ قرآن ہو گیا تو دینی طبقہ کہے گا کہ کامیابی ہے, بے دین طبقہ کہے گا کہ اس میں کون سا تیر مارا, حافظ ہو گیا. اگر کسی نے پی ایچ ڈی کر لی کہ کامیابی ہے, جن کا علم سے کوئی تعلق نہیں وہ کہیں گے کہ اس میں کون سا کمال ہے. لیکن قیامت کے دن جن کو جنت میں داخلہ ملے گا وہ ایسی کامیابی ہوگی کہ فرعون, قارون, شداد, ابو جہل, شیطان سب اس کے قائل ہوں گے کہ یہ کامیابی ہے. ذلک هو الفوز المبین. وأما الذين كفروا, اور رہے وہ لوگ جنہوں نے انکار کیا, اللہ کا انکار کیا, اللہ کی کتاب کا انکار کیا, اللہ کے نبی صلی اللہ علیہ وسلم کا انکار کیا, اور مرنے کے بعد کی زندگی کا انکار کیا, اہل باطل, ان سے کہا جائے گا فلن تکن آیاتی تتلا علیکم, کیا تمہارے پاس تمہارے سامنے میری آیتیں تلاوت نہیں کی جاتی تھی؟ تو ظاہر ہے کہ وہ یہی کہیں گے کہ ہاں تلاوت کی جاتی تھی، تلاوت کی جاتی تھی. تو اللہ ان کو بتلائیں گے کہ ہماری آیتوں کے تلاوت کیے جانے کے باوجود تم راہ راست پر کیوں نہیں آ سکے، تم اہل حق میں شامل کیوں نہیں ہو سکے. فاستکبرتم، تم نے تکبر کیا. وکنتم قوما مجرمین، اور تم مجرم لوگ تھے، مجرم لوگ تھے. وکنتم قوما مجرمین، اور تم مجرم لوگ تھے، اس لیے کہ ہماری آیات آئیں اور تم کو سمجھ میں بھی آئیں لیکن کبر کی وجہ سے تم نے ان آیات کو قبول نہیں کیا، تو تم مجرم تھے اس معاملے میں. اور پھر اس جرم کی نحوست آگے بڑھتی رہی اور پوری زندگی برائی میں گزر گئی. یا یہ کہ ہماری آیات تمہارے سامنے تلاوت کی جاتی تھی تو تم نے تکبر کا معاملہ کیا. وکنتم ای صرتم قوم مجرمین، اور تم مجرم لوگ ہو گئے. اور پھر ان سے مزید خطاب، وَإِذَا قِيلَ، اور جب کہا جاتا تھا، اِنَّ وَعْدَ اللَّهِ حَقْ، بے شک اللہ کا وعدہ سچا ہے. جب دنیا میں تم تھے، یہ قیامت کے دن اللہ اہل باطل سے بات کریں گے، جب تم دنیا میں تھے اور دنیا میں جب تم سے کہا جاتا تھا کہ بے شک اللہ کا وعدہ سچا ہے، اور وہ وعدہ کیا ہے کہ ایک دن مرنا ہے، مرنے کے بعد دوبارہ زندہ ہونا ہے، اللہ کے کورٹ میں تمہیں حاضری دینی پڑے گی اور اللہ تعالی شانو تمہارا حساب لیں گے اور اچھائیوں کا اچھا بدلہ ملے گا، برائیوں کی بری سزا ملے گی، جب یہ وعدہ تم سے کیا جاتا تھا اور اس وعدے کے بارے میں تم سے کہا جاتا تھا کہ ان وعد اللہ حق، بے شک یہ وعدہ جو اللہ کی طرف سے ہم بیان کر رہے ہیں، پیغمبر جب کہتے تھے کہ یہ اللہ کا وعدہ سچا ہے. اور وساعت لا ریب فیہا، قیامت آنے والی ہے، اس میں کوئی شک نہیں ہے. تو تم دنیا میں کیا کہتے تھے؟ قل تم کہتے تھے ما ندری ما الساعۃ، ہم نہیں جانتے کہ قیامت کیا ہے. ما ندری ما الساعۃ، جو عقل ہم نے تمہیں دی تھی اس عقل سے کام تم لینے کے لیے تیار نہیں تھے. تم کہہ دیتے تھے کہ ما ندری ما الساعۃ، ان نظن الا ظنن، ہم گمان نہیں کر رہے ہیں مگر گمان. یہ لفظی ترجمہ ہے، ان نافیہ ہے، ان نظن، ہم گمان نہیں کر رہے ہیں، الا ظنن مگر گمان. یہ قرآن میں ظن کا لفظ دو معنی میں آیا ہے، ایک یقین کے معنی میں، الذین یظنون انہم ملاقو ربہم، جو یقین کرتے ہیں کہ اپنے پروردگار سے ملنے والے ہیں، اور ایک ظن گمان کے معنی میں کہ سپیکیولیٹ کرتے ہیں، گمان کرتے ہیں، انومان کر رہے ہیں. ان نظنوں، ہم گمان نہیں کر رہے ہیں مگر گمان. یہ جو اللہ کے بعد جو ظنن آ رہا ہے، اس پر جو تنوین ہے، یہ تنوین تحقیر کی ہے. ان نظن الا ظنن، ہم گمان نہیں کر رہے ہیں مگر ہلکا سا گمان. ہمارے خیال سے مرنے کے بعد کی زندگی اور قیامت کا خیال نہیں گزرتا ہے مگر خفیف سا وہم، خفیف سا وہم، ہلکا سا گمان گزرتا ہے قیامت کے قائم ہونے کے بارے میں. تو کیا اس کا مطلب یہ ہے کہ آپ وہ مانتے تھے تھوڑا بہت؟ نہ 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 نہ، کہنے کا مطلب یہ ہے کہ ہم تو مرنے کے بعد کی زندگی کو مانتے ہی نہیں. یہ جو تھوڑا بہت ہمارے دل دماغ میں گزرتا ہے، وہ اس وجہ سے کہ تم اس کا تذکرہ کرتے ہیں، تو جب تمہارا تذکرہ سنیں گے تو دماغ سے گزرے گا تو صحیح نا کہ قیامت آنے والی ہے کا، بس اس حد تک ہم مانتے ہیں اس کو. یعنی الفاظ گزرتے ہیں، دل تک نہیں پہنچتے. تو ان نظن الا ظنن، نفی کے بعد اس بات کی وجہ سے بھی تاکید پیدا ہو گئی
कि हम तो सिर्फ गुमान कर रहे हैं, यकीन का कोई दर्जा नहीं है, सिर्फ गुमान ही है। और गुमान भी तनवीन तहकीर के लिए आई कि बहुत हल्का सा गुमान, सरसरी यूं ख्याल गुजरता है, और वो भी क्यों, इसलिए कि तुम लोगों को ये बात करते हुए सुनते हैं। अगर तुम लोग ये बात न करते तो हमारे तो हाशिए ख्याल में भी ये बात न गुजरती। वमा नहनु बिमुस्तयकिनीन, जहां तक यकीन का ताल्लुक है वो तो है ही नहीं। वमा नहनु बिमुस्तयकिनीन, इसमें फाइल का सेगा लाए मुस्तयकिन, कि ये यकीन जो है, यकीन इस सिलसिले में हमारे साथ कभी लगता ही नहीं है। वमा नहनु बिमुस्तयकिनीन, हम यकीन के फाइल इस मामले में बनते ही नहीं, नहीं मानते हम। तुम ये कहा करते थे दुनिया में, अब क्या हुआ, मरे तुम, मरने के बाद जिंदा हुए, और जिंदा होने के बाद हमारे सामने खड़े हैं, और तुम्हारा हिसाब किताब हुआ, और हिसाब किताब के नतीजे में जहन्नम का फैसला हुआ, अजाब का फैसला हुआ, सजा का फैसला हुआ। वबदा लहुम सैयातु मा अमिलू, उनके लिए जाहिर हो गई, मा मसदरिया है, सैयातु अमालिहिम, उनके लिए जाहिर हो गई उनके अमाल की बुराइयां। आज इनको पता चल गया कि जीना का अमल अच्छा अमल नहीं था, शराब का अमल अच्छा अमल नहीं था। दुनिया में शैतान ने उनके लिए मुजयन किया होगा, लेकिन यहां हर अमल की बुराई इनके सामने जाहिर हो गई, इसलिए कि अब दूसरी दुनिया में चले गए। तो अच्छे अमल की अच्छाई भी बिल्कुल आश्कारा, और बुरे अमल की बुराई भी बिल्कुल आश्कारा। बच्चा बच्चा समझ जाएगा कि ये अच्छी चीज है, ये बुरी चीज है, ये नाफे चीज है, ये ज़ार चीज है, इस पर सवाब मिलेगा, इस पर पकड़ होगी। उनके लिए जाहिर हो गई उनके आमाल की बुराइयां, और जिस चीज का ये मजाक उड़ाया करते थे कि मरने के बाद जिंदगी, रेजा रेजा हो जाएंगे उसके बाद दोबारा जिंदा, वहां कभी माकानू भी यस्तहज़िऊन, उस चीज ने इनको आज घेर लिया जिसकी ये मजाक उड़ाया करते थे, आज मुंह लटके हुए हैं सबके। और आज इनसे कहा जाएगा वकील अल्यौम ननसाकुम, कहा जाएगा इनसे कि आज हम तुम्हें भुला देंगे, आज हम तुम्हें भुला देंगे, कमा नसीतुम लिका यौमिकुम हादा, जैसे तुम भूल गए थे तुम्हारे इस दिन की मुलाकात को। और अब हिसाब किताब हो गया है, वमा वाकुम नार, तुम्हारा ठिकाना जहन्नम है, वमा लकुम मिन नासिरीन, और तुम्हारे लिए कोई मददगार नहीं है। वमा लकुम नासिरुम मिन नासिरीन, तुम्हारे लिए मदद करने वालों में से कोई भी मददगार नहीं है। अब यहां एक सवाल पैदा होता है, वो सवाल ये है कि अल्लाह ताला शानुहु इरशाद फरमाते हैं कि अल्यौम ननसाकुम, आज तो कियामत का जो दिन है ना, आज बस वो आखिर तक एक ही दिन रहेगा, तो आज का मतलब ये कि अब से हम तुम्हें भुला देंगे हमेशा के लिए। मतलब ये नहीं कि आज हम तुम्हें भुला देंगे और कल आएगा तो नहीं, अब हमेशा के लिए। अल्यौम से मुराद अब अबदुल आबाद तक, अल्यौम ननसाकुम, हम तुम्हें आज भुला देंगे। जैसे मां बाप कहते हैं ना कि वो मेरी औलाद नहीं है, मैं भूल चुका हूं उसको, इसके सामने मेरा तज़किरा मत करो, नाराजगी में गुस्से में कहते कि मैं भुला चुका हूं उसको। तो अगर कोई इंसान ये कहे कि मेरा बेटा मेरी नाफरमानी करके बहुत तकलीफ पहुंचाकर भाग गया, मुझे बहुत जलील किया, मुझे छुरा घोंपा, और मैं उसे भुला रहा हूं, आज के बाद उसका तज़किरा मेरे घर में नहीं चाहिए। और एक हफ्ते के बाद, एक महीने के बाद, छह महीने के बाद हो सकता है कि वो भूल जावे अपने बेटे को, इसलिए कि मखलूक पर निस्यानतारी हो सकती है। और छह साल के बाद किसी ने उसके सामने बेटे का जिक्र कर दिया और वो ये कहे कि अरे यार मैं उसको भूल चुका था और तुमने मुझे फिर उसकी याद दिला दी, तो मान सकते हैं कि हकीकत में भूल गए होंगे। लेकिन अल्लाह जल्ला जलालुहु वाम्मा नवालुहु पर निस्यानतारी नहीं हो सकता। अल्लाह किसी चीज को भूल नहीं सकते। अगर अल्लाह भूलने लगे तो वो खालिक कैसे होंगे, वो राजिक कैसे होंगे, वो मालिकुल मुल्क कैसे होंगे? तो अल्लाह ये फरमा रहे हैं कि फलयौम ननसाकुम, आज से अब अबदुल आबाद तक हम तुमको भूल जाएंगे। अल्लाह ताला शानों कैसे भूल सकते हैं? तो जवाब उसका ये है कि भूलने को बोलकर उसका लाजिम मुराद लिया गया है। और वो क्या है? मिसाल के तौर पर एक बाप है, वो नाराज हो गया और नाराज होकर अपने बच्चे को उसने सजा दे दी और सजा देकर के कमरा खोला और कमरे में उसे बंद कर दिया, बंद कर दिया कमरे में। इस्लाम ऐसी सख्ती नहीं सिखाता है, ये बतौर मिसाल के है। कमरे में बंद कर दिया और बंद करके बैठ गया। अब बच्चा अंदर रोया धोया और रो कर थक कर खामोश हो गया। ये भी अखबार पढ़ने लग गए, चाय पीने लग गए, अपने रोजमर्रा के कामों में लग गए, तो थोड़ी देर के बाद भूल गए कि मैंने बच्चे को लॉक कर दिया है, बच्चे को कमरे में बंद कर दिया है। अब जब तक ये बाप अपने बेटे को भूले रहेगा, उस वक्त तक वो उसको कमरे में छोड़े रहेगा। जब आप किसी चीज को भूल जाते हैं तो वो चीज वहीं पड़ी रहती है जहां आप भूल गए हैं। टेलीफोन जिस जगह पर भूल गए वहीं पड़ा रहेगा जब तक आपको याद नहीं आएगा। तो अल्लाह जल्ला जलालुहु व अम्मा नवालुहु ने यहां ये जो इरशाद फरमाया कि आज से लेकर हमेशा के लिए मैं तुम लोगों को भूल जाऊंगा, इसका मतलब ये कि तुम्हारे साथ वो मुआमला करूंगा जो भूलने वाला शख्स उस भूली हुई चीज के साथ मुआमला करता है। जहन्नम में डालकर वहीं छोड़े रहूंगा, भूलूंगा नहीं, मुझे तो हर चीज का इल्म है, जर्रे जर्रे का इल्म है। तुम्हारे साथ क्या हो रहा होगा सब मुझे तो इल्म रहेगा, बल्कि मेरी मंशा ही से सब कुछ हो रहा होगा। तो अब हम ननसाकुम का तर्जमा नतरुकुकुम से कर सकते हैं, फलयौम ननसाकुम, आज हम तुम्हें छोड़ देंगे, जहन्नम में छोड़ देंगे। और जैसे भूलने वाला शख्स भूली हुई चीज को वहीं पड़ी रहने देता है, इसी तरह मैं भी तुमको पड़े रहने दूंगा हमेशा के लिए। क्यों? इसलिए कि तुमने भी ये छोड़ने ही का मामला किया था मेरे साथ। कमा नसी तुम लिका अयोमिकुम हाजा, जैसे तुमने भी छोड़ दिया था। इसलिए अगर निसियान तारी हो जाता तो वो माजूर होते, तो यहां पर भी निसियान का माना नहीं लिया जाएगा, जैसा कि तुमने छोड़ दिया था। क्या छोड़ दिया था? तुम्हारे इस दिन की मुलाकात की तैयारी को। तुम्हें सब मालूम था कि मरने के बाद जिंदगी है, अल्लाह ताला शानुहु हिसाब लेने वाले हैं, तुम्हारी अकल में सब बातें आ रही थी, लेकिन ईमान नहीं लाए। और ईमान न लाने के बाद फिर इसको तुमने भुला दिया, जब ख्याल आता था तो भी उसके मुताबिक अमल नहीं करते थे। और जो मोमिन हो गए थे उन्होंने भी इस मुलाकात की तैयारी को भुला दिया, मासी से बचते नहीं थे, अच्छे कामों को करते नहीं थे। तो जिस तरह तुमने तुम्हारे इस दिन की मुलाकात की तैयारी को छोड़ दिया था, तो तुमने जो छोड़ने का काम किया था तो छोड़ने के बदले में मैं भी छोड़ने का काम कर रहा हूं कि तुम्हें जहन्नम में डालकर तुम्हें मैं छोड़ दूंगा। और जिस तरह तुम्हारा दुनिया में बिहेवियर ऐसा था जैसा कि तुम मेरे हुक्म को भूल गए हैं, 5 वक्त की नमाजें कभी नहीं पढ़ते थे, तो तुम्हारा प्रैक्टिकल बिहेवियर, तुम्हारी अमली जिंदगी ऐसी थी जैसा कि तुमने वो मकतब का पढ़ा हुआ सबक भुला दिया है, तुम्हें मालूम ही नहीं है कि 5 वक्त की नमाजें पढ़ते। तो मुझे भी मालूम है कि तुम जहन्नम में है, लेकिन मैं भी, मेरा भी प्रैक्टिकल बिहेवियर ये होगा कि तुम्हें अंदर पड़े रहने दूंगा और बिल्कुल तवज्जो नहीं करूंगा, जैसे कि मैं भूल गया हूं। आज हम तुम्हें भूल जाएंगे, छोड़ देंगे जहन्नम में, जैसा कि तुमने तुम्हारे इस दिन की मुलाकात की तैयारी को छोड़ दिया था और भुला दिया था, और तुम्हारा ठिकाना जहन्नम है और तुम्हारे लिए मदद करने वालों में से कोई मददगार नहीं होगा। ये क्यों, ऐसा क्यों करूंगा मैं? ذلك بأنكم اتخذتم آيات الله هزوا, ये इस वजह से कि तुमने अल्लाह की आयात को मजाक बनाया था। होते हैं कुछ बदबخت जो बातिल के बहुत ऊंचे दर्जे पर पहुंच जाते हैं, तो वो अल्लाह जल्ल जलालुहु व अम्म नवालुहु की आयात का मजाक उड़ाते हैं, आयात का मजाक उड़ाते हैं। और ऐसे भी होते हैं जो आयात की तफसीर यानी हदीसों का मजाक उड़ाते हैं, और दहरिये और गैर मुस्लिम जो किताबुल्लाह और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं रखते, वो अगर मजाक उड़ाएं तो ये कोई ताज्जुब की बात नहीं है। मोमिन भी बिगड़ता है, और बिगड़कर कुरानी अहकाम और नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों के बारे में ऐसे जुमले कह जाता है कि वो भी मजाक से कुछ कम नहीं हो। दाढ़ी के बारे में मजाक उड़ाते हैं, पर्दे के बारे में मजाक उड़ाते हैं, निकाब के बारे में मजाक उड़ाते हैं, इमामे के बारे में मजाक उड़ाते हैं। एक है अल्लाह के किसी हुक्म पर अमल न करना, तो अल्लाह के किसी हुक्म पर अमल कोई नहीं करता वो गुनहगार होता है। अगर वो हुक्म फर्ज है तो उस पर अमल न करने वाला गुनाह कबीरा का मुर्तकिब होगा। अगर अल्लाह की वो नाफरमानी कम दर्जे की है तो गुनाह सगीरा का मुर्तकिब होगा। लेकिन एक शख्स अल्लाह के किसी हुक्म पर एतराज करता है, मजाक उड़ाता है, ऐसा जुमला बोल जाता है जो नहीं बोलना चाहिए। एक शख्स रोजा नहीं रखता, गुनहगार, लेकिन दूसरा शख्स ये कहता है कि हम लोगों को सुबह से शाम तक भूखा रखने से अल्लाह को क्या मिल जाता है। अब ये कुफ्र में मुब्तला हो गया, अल्लाह इससे बचाए। दीन के मामले में मेरे भाइयों बहुत एहतियात करो। एक तबका है इस वक्त दुनिया में, और सोशल मीडिया की वजह से इस तबके की बातें बहुत लोगों तक अब पहुंच जाती हैं। पहले ये तबका अपने अपने इलाके में, अपनी अपनी बस्तियों में, अपनी अपनी जमातों में रहता था और उनके अकाइद को खराब करता था, लेकिन अब इनकी बातें बहुत दूर दूर तक जाती है। एक तबका जो अपने आप को मुसलमान कहलाता है, और मुसलमान भी तालीम याफ्ता मुसलमान, कि कुरान का इल्म भी हमारे पास है, हदीसों का इल्म भी हमारे पास है, मुस्लिम स्कॉलर की हैसियत से मीडिया पर आता है, सोशल मीडिया पर आता है, और किताबुल्लाह और सुन्नत रसूल के खिलाफ अपनी राय बयान करता है। किताबुल्लाह और सुन्नत रसूल के सरीह नुसूस का इनकार करता है यह तबका, और वो ये कहता है कि ये मौलवियों की गढ़ी हुई चीजें हैं, इसका कुरान और हदीस से कोई ताल्लुक नहीं, गैर मुस्लिमों के सामने कहते हैं। इसीलिए बहुत से गैर मुस्लिम मीडिया के बहुत सारे रिपोर्टर भी इस गलत फहमी में है कि ये जो फुला हुक्म है या फुला चीज है इसका कुरान से कोई ताल्लुक नहीं, इसका हदीस से कोई ताल्लुक नहीं, ये कल्चरल चीज है। वो ये कहते हैं, कि ये अरबों का कल्चर है, एक अरबों का कल्चर है और दूसरा किताबुल्लाह और सुन्नत रसूल, किताबुल्लाह और सुन्नत रसूल में इसकी कोई असल नहीं है, ये अरबों का कल्चर है जो चला आ रहा है। पर इन लोगों को अरबी भी नहीं आती, उन्होंने किसी हदीस की किताब को भी नहीं उठाया होगा, पर्दे के अहकाम को वो अरब का कल्चर कहकर निकल जाते हैं, दाढ़ी को अरब का कल्चर कहकर निकल जाते हैं। हालांकि पर्दे के अहकाम कुरान में है, पर्दे के अहकाम हदीसों में है, पर्दे के ये दाढ़ी के अहकाम हदीसों में है। इसलिए मेरे भाइयों, दीन के किसी भी हुक्म के बारे में, दीन के किसी भी हुक्म के बारे में जब तक आपको इल्म ना हो, आपको उसका इनकार नहीं करना चाहिए। और ये बात भी मैं आप हजरात की खिदमत में अर्ज कर दूं कि अगर आपके जहन में ये बात है कि फर्ज का मुनकिर काफिर हो जाता है और सुन्नत का मुनकिर काफिर नहीं होता, मुस्तहब का मुनकिर काफिर नहीं होता, तो इसको अपने जहन से निकाल दीजिए। जो चीज हम तक रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम से तवातुर के दर्जे से पहुंची है, जो चीज हमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से पहुंची है, वो कभी नीचे के दर्जे की चीज होती है, कभी ऊपर के, ऊपर का आला दर्जा तवातुर, तवातुर का दर्जा, तवातुर के दर्जे से पहुंची है। तवातुर के दर्जे का क्या मतलब? सहाबे किराम रिजवानुल्लाह ताला अली मजमईन के दौर से आज तक हर दौर में, हर दौर में, हर एरा में उस बात को नकल करने वाले इतने लोग होते हैं कि उनका किसी झूठ पर मुत्तफिक हो जाना अकल में नहीं आता। जैसे मिसवाक, ये सुन्नत है, मिसवाक फर्ज नहीं है, मिसवाक वाजिब नहीं है, मिसवाक सुन्नत है, लेकिन मिसवाक के बारे में जो हदीसें हैं ये तवातुर के दर्जे पर पहुंची है। सहाबाई किराम रिजवानुल्लाह ताला अली मजमईन में से इतनी बड़ी तादाद रिवायत करती है मिसवाक की हदीसें कि अगर हम बैठ करके गौर करें कि क्या इन सब लोगों ने बैठ करके कोई कॉन्फ्रेंस की होगी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो मिसवाक नहीं किया था, लेकिन चलो हम ये मिसवाक की एक हदीस बना लेते हैं और हम शुरू कर देते हैं आज से बयान करना। मुमकिन है ऐसा? एक सहाबी बसरा में है, एक सहाबी कूफा में है, एक सहाबी मदीने में है, एक सहाबी यमन में है, उस जमाने में ये कब इनकी कॉन्फ्रेंस हुई थी, कहां हुई थी? ताबीन का दौर आया, हजारों आदमी रिवायत करते हैं मिसवाक की हदीस को, इन्होंने कहां बैठ करके इत्तेफाक किया था? तबा ताबेईन का दौर आया, फिर वही चीज, तबा ताबेईन के बाद का दौर आया, फिर वही चीज। आज तक मिसवाक की हदीस की रिवायत करने वाले इतनी बड़ी तादाद में हैं कि उन सब का झूठ पर किसी जगह बैठकर मुत्तफिक हो जाना कि 1400 इयर्स तक कॉन्फ्रेंस है कर करके इस झूठी हदीस को चलाते रहे, ये मुमकिन ही नहीं है। इस तरह जो चीज हम तक पहुंचती है, जो हदीस, उसको मुतवातिर कहते हैं। और तवातुर की चार किस्में हैं जो अहले इल्म जानते हैं। ये जो चार तरीके हैं तवातुर के, उनमें से किसी भी तरीके से हम तक जो चीज भी पहुंचे, चाहे वो फर्ज का दर्जा रखती हो, चाहे वो वाजिब का दर्जा रखती हो, चाहे वो सुन्नत का दर्जा रखती हो, चाहे वो मुस्तहब का दर्जा रखती हो, उसका इनकार करने वाला दायरे इस्लाम से फौरन खारिज हो जाएगा। इसलिए बहुत एहतियात कीजिए। और इन फितनों की वजह से हमारे दौर में मुसलमानों के लिए बहुत जरूरी है कि वो ऐसी इल्मी मजलिसों में बैठे जिनमें कुरान समझाया जाता है, हदीसें समझाई जाती है और शरीयत मुतहरा की सही तालीम समझाई जाती है। और पूरी दुनिया में उलमा फैले हुए हैं, کسی کی تقریر سننے سے پہلے، کسی کی تحریر پڑھنے سے پہلے معلوم کرو کہ اس کا تعلق اہل حق سے ہے یا اہل باطل سے. اگر اہل باطل سے ہے تو کتنی ہی شیریں گفتگو اس کی ہو اور کتنی ہی لاجک والی اس کی بات ہو اور آپ کے دل کو کتنی ہی کھینچے اپنی طرف، اس سے کوسوں دور رہو، کوسوں دور رہو. اور ہمارا جو فرینڈ سرکل ہے، آخرت کے معاملے میں حیا نہیں کرنی چاہیے. ہمارا جو فرینڈ سرکل ہے، اس فرینڈ سرکل میں ہم نے دیکھا کہ ایک صاحب ہے جو اہل حق میں سے نہیں ہے، اہل باطل میں سے ہے. تو ایسے لوگوں کے بارے میں قرآن کہتا ہے کہ لا تقد بعد الذکر مع القوم الظالمین. ایک مرتبہ آپ کو پتا چل جائے کہ اہل حق میں سے نہیں ہے تو پھر ایسے لوگوں کی صحبت میں بیٹھنا نہیں چاہیے. قرآن کہتا ہے، اللہ کا حکم ہے. اس لیے کہ آج نہیں، کل، کل نہیں پرسوں، پرسوں نہیں ترسوں، اس کی صحبت کی وجہ سے آپ کے دل پر اثر پڑے گا اور دھیرے دھیرے حق کی جگہ دل میں کم ہوتی چلی جائے گی، باطل کی جگہ بڑھتی چلی جائے گی. اور آپ کو اگر اثر نہیں ہوگا تو آپ کے بچوں کو ہوگا. اس لیے بہت احتیاط کیا جائے. اللہ تعالی شانو ہماری حفاظت فرمائے. دین سے تعلق رکھنے والی کسی چیز کا مذاق نہیں. یہ جہنم میں کیوں ہیں اور ان کو جہنم میں ڈال کر بھلا کیوں دیا جائے گا، ہمیشہ وہاں کیوں رہنے دیا جائے گا؟ ذالکم بانکم اتخذتم آیات اللہ ہزوا. سب سے پہلے اس وجہ سے کہ تم نے اللہ کی آیات کو، اللہ کے احکام کو مذاق بنایا تھا. وغرتکم الحیات الدنیا، اور دنیاوی زندگی نے تمہیں دھوکے میں ڈال دیا تھا. دنیاوی زندگی نے تمہیں دھوکے میں ڈال دیا تھا. دنیا کی رنگ ریلیاں، ان دنیا حلوۃن خضیرۃن، یہ دنیا میٹھی ہے، سرسبز و شاداب. میٹھی، سرسبز و شاداب، دیکھنے میں بہت لذیذ، بہت مزہ آتا ہے دیکھنے میں. اور دنیا کے کسی نہ کسی شعبے سے کسی نہ کسی کو تعلق پیدا ہو جاتا ہے. کسی کو گاڑیوں کا شوق ہو جاتا ہے، گاڑیوں کا، گاڑیوں کا شوق. اب اس کے بیڈ روم میں جاؤ تو چاروں طرف وال پیپر کی جگہ پر وہ گاڑیاں ہوتی ہیں. یہ ہے خضیرۃن، دنیا سرسبز و شاداب، دیکھنے میں بہت اچھی لگتی ہے. وہ چلتے چلتے بھی کوئی اچھی گاڑی نظر آئے تو اسے دیکھتے دیکھتے جائے گا. جیسے لاڑیوں کا شوق، جن کو لاڑیوں کا شوق ہو جاتا ہے وہ چلتے چلتے بد نظر ہی کرتے جاتے ہیں، اور گاڑیوں کا شوق ہوتا ہے وہ گاڑیوں کو دیکھتے دیکھتے جاتے ہیں. وہ دنیا کے ایک حصے کے چکر میں پڑا ہوا ہے، دنیا کے دوسرے حصے کے چکر میں. دنیا اپنے اندر چمک دمک رکھتی ہے، اٹریکٹیو ہے. انت دنیا حلوۃن خضیرۃن، خضیرۃن کا مطلب یہ ہے کہ اٹریکٹیو ہے، دیکھنے میں بہت اچھی ہے. اور حلوۃن کا مطلب یہ ہے کہ اس کے ساتھ جب برتاؤ کرتے ہیں تو بہت مزہ آتا ہے. اٹریکٹیو ہے اور اس کے ساتھ جب تعلق جوڑتے ہیں تو بہت مزہ آتا ہے. گاڑی دیکھنے میں بہت اچھی لگی، جن کو گاڑیوں کا شوق ہے. اور چابی دے دو اور سٹیئرنگ پر بٹھا دو، اب اسے مزہ بھی بہت آئے گا، مزہ. اب جن لوگوں کو گاڑیوں کا شوق نہیں ہے ان کو یہ بات سمجھ میں نہیں آئے گی، ان کو یہ بات سمجھ میں نہیں آئے گی. یہ بات ان کو سمجھ میں آئے گی جن کو گاڑیوں کا شوق ہے. وغرتکم الحیات الدنیا، یہ دنیاوی زندگی کی ہمارے امتحان کے لیے دو خصوصیتیں بنائی گئی ہیں. اسے چمکدار بنایا گیا ہے، اٹریکٹیو بنایا گیا ہے، سرسبز و شاداب اور خوبصورت بنایا گیا ہے. اور جب بھی اس کے ساتھ برتاؤ کرے گا انسان تو بہت میٹھی لگے گی، بہت مزہ آئے گا. بعض لوگوں کو کھانے میں بہت مزہ آتا ہے، بعض لوگوں کو پینے میں بہت مزہ آتا ہے، بعض لوگوں کو زنا میں بہت مزہ آتا ہے، بعض لوگوں کو شراب میں بہت مزہ آتا ہے، بعض لوگوں کو پیسے اکٹھا کرنے میں بہت مزہ آتا ہے، پیسے اکٹھا کرنے میں. बाज लोगों को पैसे में इतना मजा आता है कि नोटें गिनने में मजा आते हैं, बस वो गिनते ही रहते हैं, गिनते रहते हैं, फिर वो गिन करके रख दिया, फिर आध घंटे के बाद गिनते हैं, गिनने में मजा आता है। ये बात मुझे और आपको समझ में नहीं आएगी, इसलिए कि हमें गिनने में मजा नहीं आता है। बाज लोगों को सिक्कों की झंखार में मजा आता है, वो सिक्के लेकर के ऐसे उसकी अकेले जब होते हैं तो उसकी झंखार। बाज लोगों को सोना चांदी बस देखते रहने में और हाथ में पकड़ते रहने में मजा आता है। तो दुनिया जो है देखने में भी बहुत अच्छी और बरतने में भी बहुत अच्छी, देखने में बहुत अच्छी बरतने में बहुत अच्छी, इसीलिए लोग चोरी करते हैं कि सिर्फ देखने से दिल भरता नहीं तो अब सोने की चोरी करो ताकि देखें भी और बरतें भी, वरना अगर सिर्फ दो में से एक से दिल भर जाता तो ज्वेलरी की दुकान में जाकर रोजाना दो तीन घंटे तक देखते रहते, लेकिन नहीं, देखने और बरतने। दो चीजें हैं इसमें, ये इम्तिहान है, इन्नत दुनिया हुलवतुन खदीरतुन व इन्नल्लाह मुस्तखलिफुकुम फीहा, और अल्लाह ताला शानहु तुम्हें दुनिया में अपना खलीफा बनाकर भेजने वाले हैं। अल्लाह ताला शानहु ने तुम्हें तुम्हारे बाप दादाओं के बाद दुनिया में बसाया है और अल्लाह ने तुम्हें भेजा है खलीफा बनने के लिए। इस हदीस को जरा गौर से सुनो, दुनिया मीठी और सरसब्ज और शादाब वो ही चाहती है कि मैं हर इंसान को अपना बना लूं, लेकिन अल्लाह ने तुम्हें अपना बनने के लिए भेजा है। तो दुनिया ये चाहती है कि हम दुनिया के हो जाए, अल्लाह ये चाहते हैं कि हम अल्लाह के हो जाए। फना जिरुन कई फता अमलून, अल्लाह देख रहा है कि अब दुनिया में तुम क्या करते हो। अला फत्तकुद दुनिया, गौर से सुनो, दुनिया से बचकर रहना, दुनिया से बचकर रहना। क्यों? इसलिए कि अगर दुनिया से बचकर न रहे तो आखिरत के मामले में धोखा हो जाएगा, आखिरत के मामले में धोखा हो जाएगा। क्या धोखा हो जाएगा? ये दुनिया आपकी सारी तवज्जो अपनी तरफ खींच लेगी और आपके दिल में जितनी भी जगह है उस पूरी जगह पर मुहित हो जाएगी, उसको ऑक्यूपाई कर लेगी और अल्लाह की मोहब्बत के लिए ये जगह नहीं रहने देगी। ये है वगरत कुमुल हयातुद दुनिया। और जब गर्रत कुमुल हयातुद दुनिया आ जाता है कि दुनिया की मोहब्बत ने दिल को पूरा घेर लिया, अब अल्लाह के लिए जगह ही नहीं रही अंदर, जब अल्लाह के लिए जगह नहीं है तो अल्लाह को राजी करने वाले काम कैसे करेगा? या अय्युहन नास, ए लोगो, इन वअदल्लाहि हक, अल्लाह का वादा सच्चा है, फला तगुर्रन्नकुमुल हयातुद दुनिया, हरगिज हरगिज तुम्हें दुनियावी जिंदगी धोखे में न डाले। और ये दुनिया को बहुत मुजयन करके हमारे सामने पेश करने वाला शैतान है, वला यगुर्रन्नकुम बिल्लाहिल गरूर, वो बहुत बड़ा धोखेबाज तुम्हें अल्लाह के मामले में दुनिया इस्तेमाल करके हरगिज हरगिज धोखे में न डाले, याद रखना तुम। तो अल्लाह ताला शानहु इरशाद फरमाते हैं कि इन्होंने अल्लाह की आयात को मजाक बनाया और उसकी भी वजह यह थी कि दुनियावी जिंदगी ने उनको धोखे में डाल दिया। तो तुम दुनियावी जिंदगी तुम्हें धोखे में न डाले इसका ख्याल रखना, इसका ख्याल रखना, इसके लिए आखिरत की फिक्र पैदा करो, कब्रस्तान में जाओ, मुराकबे मौत करो, कुरान मजीद की तिलावत करो, जिक्रुल्लाह का एहतमाम करो, दिलों का तज़किया कराओ, नेक लोगों की मजलिसों में बैठो, इससे इंसान दुनियावी जिंदगी के धोखे से बचता है। वगरत कुमुल हयातुद दुनिया, तुम्हें दुनियावी जिंदगियों ने धोखे में डाल रखा था, इसलिए आज तुम इस मुसीबत में फंसे हुए हैं। फलियों में लाई खरजून मिनहा, आज और आज के बाद किसी भी दिन तुम्हें जहन्नम से नहीं निकाला जाएगा। उनसे कहा जाएगा, उनके बारे में कहा जाएगा कि इन लोगों को अब जहन्नम से नहीं निकाला जाएगा। वलाहुम युस्तातबून, और न उनसे अल्लाह को राजी करना तलब किया जाएगा। यानी इनको न निकाला जाएगा न ये कहा जाएगा कि तुम अल्लाह को किसी तरह राजी कर लो। क्यों? इसलिए कि उनको उसमें से निकालना होगा तो ये कहा जाएगा ना कि अब भी अल्लाह को तुम राजी कर लो, अल्लाह से तौबा कर लो तो तुमको हम निकाल देंगे। कहा कि ना, उनसे उनको निकाला भी नहीं जाएगा जहन्नम से, और उनसे ये मुतालबा भी नहीं किया जाएगा कि तुम अल्लाह को राजी कर लो। इसलिए कि अल्लाह को राजी करने के लिए तौबा की जरूरत पड़ेगी, और तौबा एक अमल है, और अमल आखिरत में फ़इन्नल यौम अमलुन वला हिसाब वगदन हिसाबुन वला अमल, अमल तो खत्म हो गई। अब तौबा की अमल की दुनिया में जो तासीर थी वो दुनिया तक महदूद है, मरने के बाद की जिंदगी में उसकी वो तासीर नहीं रहेगी। अब तो जब तौबा अपना काम करने वाली है ही नहीं तो फिर उनसे कहा क्यों जाएगा कि आप तौबा करो। वलाहुम युस्तातबून, उनसे अल्लाह को राजी करने के लिए नहीं कहा जाएगा, उनसे ये मुतालबा नहीं किया जाएगा कि अल्लाह को राजी करो, उनसे ये मुतालबा नहीं किया जाएगा कि अल्लाह से तौबा करो। बस यहां पर जाकर के बात खत्म हो गई, खत्म हो गई बात। जो मौजू चल रहा था कि मरने के बाद की जिंदगी है, मरने के बाद की जिंदगी है और मरने के बाद जिंदा होना है, अल्लाह के दरबार में खड़ा होना है, और तुम्हारे नामे अमल को खोला जाएगा, एक एक बात का हिसाब लिया जाएगा। और फमन यअमल मिसकाला ज़र्रतिन खैरन यरह वमन यअमल मिसकाला ज़र्रतिन शर्रन यरह। और इसमें तुम शक मत करो, इसलिए कि कुरान में जगह जगह पर सूरतुल जासिया में हमने नकली और अकली दलाइल से समझाया है, और जिन दलाइल से हमने समझाया है उसमें अल्लाह की कुदरत का बहुत बड़ा दखल है। तो वलिल्लाहि मुल्कुस समावाति वल अर्द, रुकू को शुरू किया वलिल्लाहि मुल्कुस समावाति वल अर्द, अल्लाह ही के लिए हुकूमत और सल्तनत है आसमानों में भी और जमीन में भी। तो ये मुमकिन है, और मुमकिन है और सल्तनत उनकी है तो वो क्यों नहीं करेंगे। और उसी पर इख्तिताम भी हो रहा है, फलिल्लाहिल हम्द, फलिल्लाहिल हम्द। जब ये होने वाला है, जब ये होने वाला है, और अल्लाह जल्ला जलालुहु व अम्मा नवालुहु ने प्यार से, शफकत से, मोहब्बत से पूरी छह सफे की सूरतुल जासिया को वक्फ कर दी इस बात पर कि अपने गाफिल बंदों के दिलों को झंझोड़े कि मरने के बाद की एक जिंदगी है मेरे बंदो, उसमें तुम मरे या उसमें तुम कामयाब हुए, मैं अहकमुल हाकिमीन, मुझे क्या फर्क पड़ जाने वाला है। हमें इग्नोर नहीं किया, हमें झंझोड़ा, और जब झंझोड़ा तो यहां तक पहुंचने पर हमारे दिल जिंदा हो गए, बेदार हो गए, तब हम्द करने के फलिल्लाहिल हम्द। तमाम तारीफें अल्लाह के लिए, तमाम तारीफें अल्लाह के लिए है जो सिर्फ आसमानों का रब नहीं, जमीन का रब नहीं, बल्कि तमाम जहानों का रब है। और इसमें भी फिर ये दलील पेश की बास बादल मौत की कि जो रब्बुस समावात है, जो रब्बुल अर्द है, जो रब्बुल आलमीन है, जिसने आलम के जर्रे जर्रे को पैदा फरमाया, और जर्रे से लेकर हजरत इंसान तक जितनी भी मखलूकात हैं उनको वजूद देकर उनकी तरबियत की, जो इतना बड़ा निजाम चला रहा है, जो इतने बड़े निजाम का मुरब्बी है, क्या वो तुमको मरने के बाद दोबारा जिंदा नहीं कर सकता? यकीनन कर सकता है। वलहुल किबरियाउ फिस समावाति वल अर्द, उसी के लिए किबरियाई है, उसी के लिए बड़ाई है आसमानों में और जमीन में। ولہ الکبریا، یہ الکبریا کا لفظ جو ہے وہ اپنے اندر اتنے معانی رکھتا ہے اور اتنا اونچا ہے کہ اس کی تفسیر ممکن ہی نہیں ہے. جب اللہ یہ کہے کہ ولہ الکبریا، تو اللہ کیا کہنا چاہتے ہیں؟ کیسے ہم اس کو ہماری زبانوں سے بیان کر سکے کہ اللہ ہی کے لیے بڑائی ہے؟ اب وہ کس بڑائی کی بات کر رہا ہے، کتنی بڑائی کی بات کر رہا ہے، اس کی کیفیت کیا ہوگی، کمیت کیا ہوگی، ہم کیسے بیان کر سکیں؟ ولہ الکبریا، علامہ قرطبی رحمہ اللہ تعالی نے اس کی طرف تھوڑا اشارہ کیا ہے کہ ولہ الکبریا میں کیا کیا چھپا ہوا ہے، اور یہی اشارہ کیا ہے کہ الکبریا کے لفظ میں جو چیز چھپی ہوئی ہے وہ ہمارے بس میں نہیں ہے کہ ہم اس کو بیان کر سکے. کیا فرماتے اللہ قرطبی رحمت اللہ علیہ؟ ولہ الکبریا، ولہ الکبریا، اللہ اکبر، لہ العظمہ، لہ العظمہ، حقیقی بزرگی ہے اس کے لیے. ولہ الکبریا ای العظمت والجلال، حقیقی جلالت شان اسی کی ہے. امام بخاری رحمت اللہ علیہ بڑی جلالت شان والے تھے، امام مسلم رحمہ اللہ تعالی کی جلالت شان بہت اونچی تھی. فلاں آدمی کی بزرگی اور عظمت اتنی ہے، ایسی ہے. حضرت جبریل علیہ الصلوۃ والسلام بڑے عظمت والے فرشتے ہیں، نبی صلی اللہ علیہ وسلم بڑی عظمت والے ہیں، بڑی جلالت شان والے ہیں. ولہ الکبریا، ولہ الکبریا، اللہ ہی کے لیے کبریائی ہے، بڑائی ہے. اور کبریا کا معنی ہے کہ العظمت والجلال، حقیقی عظمت اور بزرگی. جس کو بزرگی اور عظمت کہا جا سکے وہ صرف اللہ کے لیے ہے. حقیقی جلالت شان صرف اللہ کے لیے ہے. ولہ البقاء والسلطان، اور حقیقی بقا جس کو باقی رہنا کہا جا سکے وہ اللہ ہی کے لیے ہے. اور حقیقی حکومت اور سلطنت جس کو حکومت اور سلطنت کہی جا سکے وہ اللہ ہی کے لیے ہے. ولہ القدرت، اور حقیقی معنی میں قدرت، پاور، کنٹرول، جس کو قدرت، پاور اور کنٹرول کہا جا سکے وہ اللہ ہی کا ہے. والکمال، اور حقیقی معنی میں کمال، پرفیکشن، جس کو پرفیکشن اور کمال کہا جا سکے وہ صرف اللہ کو ذکر دیتا ہے. ولہ الکبریا، اسی لیے اللہ تعالیٰ شانہ کیا ارشاد فرماتے ہیں حدیث قدسی میں، الکبریا الردائی والعظمت ازاری. یہ کبریا یہ میری چادر ہے، اور بزرگی یہ میری لونگی ہے. کبریا میری چادر، بزرگی میری لونگی. کبریا میری ہے، عظمت میری. کبریا حقیقی معنی میں میری، عظمت حقیقی معنی میں میری. ان میں سے کسی ایک میں کوئی مجھ سے شریک ہونے کی کوشش کرے گا، فمن نازعنی فی واحد منہما، ان میں سے کبریا میں یا عظمت میں کوئی مجھ سے جھگڑا کرے گا کہ میرے پاس بھی کمال ہے، میرے پاس بھی قدرت ہے، میرے پاس بھی حکومت و سلطنت ہے، انا ربکم العلا، میں بھی بڑا ہوں، میں بھی ایسا ہوں، میرے پاس بھی سطوت ہے، میرے پاس بھی حکومت ہے، میرے پاس بھی عظمت ہے، میرے پاس بھی جلالت شان ہے. اگر کسی نے میرے ساتھ اس میں جھگڑا کیا، ادخلتہ فی النار ولا ابالی، میں اسے جہنم میں داخل کر دوں گا اور پرواہ بھی نہیں کروں گا. اس لیے کہ ولہ الکبریا، کبریائی صرف اللہ کو زیب دیتی ہے. تو بڑائی ہے اللہ کے لیے آسمانوں میں اور زمین میں، اور جب آسمانوں میں اور زمین میں بڑائی اسی کے لیے ہے تو پیدا بھی وہی کرتا ہے، موت بھی وہی دیتا ہے، اور موت کے بعد زندہ بھی وہی کرے گا. اس لیے کہ وہ العزیز الحکیم، وہ غالب بھی ہے حکمت والا بھی ہے اور دنیا میں بھیجا جانا اور بھیجنے کے بعد دوبارہ زندہ کیا جانا اور حساب کتاب کا ہونا اور جزا سزا کا ہونا، اس کے لیے جس غلبے کی ضرورت ہے وہ بھی اس کے پاس ہے، اور اس کے لیے جس حکمت کی ضرورت ہے وہ بھی اس کے پاس ہے. تو وہ حکیم ہے، اس لیے اس کا کوئی فعل حکمت سے خالی نہیں. اس نے عبثاً ہم لوگوں کو پیدا نہیں کیا بیکار، اور حکمت سے تو پیدا کیا، لیکن اگر وہ غلبے والا نہ ہوتا، کیونکہ میں پیدا تو کیا تھا دوبارہ زندہ کر کے حساب کتاب کے لیے، لیکن چونکہ غلبہ نہیں ہے اس لیے اب وہ کچھ کر نہیں سکتا. کہا کہ نہ، پیدا ہوئے ہیں حکمت کے تحت، اور جس نے پیدا کیا ہے وہ صرف حکمت والا نہیں غلبے والا بھی ہے، تمہیں ضرور مارے گا، مارنے کے بعد زندہ کرے گا، زندہ کرنے کے بعد ایک ایک کو حساب کے لیے کھڑا کرے گا، اور حساب کے لیے کھڑا کرنے کے بعد وما ربک بظلام للعبید، ہر اچھائی کرنے والے کو چھوٹی سے چھوٹی اچھائی کا بھی بدلہ ملے گا، اور ہر برائی کرنے والے کو چھوٹی سے چھوٹی برائی کا بھی بدلہ ملے گا. اس لیے میرے بھائیو، یہ مرنے کے بعد کی زندگی کے لیے تیاری ہمیں کرنی چاہیے. بار بار اللہ تعالی شانہ یہی ہمیں سمجھاتے ہیں پورے قرآن میں کہ ایک دن مرنا ہے، آخر موت ہے، کر لے جو کرنا ہے، آخر موت ہے، نہ کچھ مال و دولت نہ دھن جائے گا، فقط ساتھ تیرے کفن جائے گا. اللہ تعالی شانہ ہمیں توفیق عطا فرماوے، توفیق عطا فرماوے، توفیق عطا فرماوے. وآخر دعوانا ان الحمد للہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. الحمد للہ رب العالمین، والعاقبۃ للمتقین، والصلاة والسلام علی رسولہ سیدنا ومولانا محمد وعلی آلہ واصحابہ اجمعین. اللهم ارحمنا بالقرآن العظيم، واجعله لنا إماما ونورا وهدى ورحمة. اللهم ذكرنا منه ما نسينا، وعلمنا منه ما جهلنا، وارزقنا تلاوته آناء الليل والنهار، واجعله لنا حجة يا رب العالمين. اللهم اجعلنا ممن يحل حلاله ويحرم حرامه ويقيم حدوده. اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهاب غمومنا وهمومنا وسائقنا وقائدنا إلى جنات النعيم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك الرضا بالقضاء، وبرد العيش بعد الموت، ولذة النظر إلى وجهك، والشوق إلى لقائك. يا أرحم الراحمين، يا أرحم الراحمين، يا أرحم الراحمين. رحمك كرمك یسر و سہولت کا، عفو و عافیت کا، فضل و عنایت کا، حفظ و امان کا معاملہ فرما. ہم سب کے گناہوں کو معاف فرما، لغزشوں سے درگزر فرما. الہ العالمین، تجھے ناراض کرنے والے ہر کام کی نفرت ہمارے دلوں میں پیدا فرما دے، تجھے راضی کرنے والے ہر کام کی رغبت ہمارے دلوں میں پیدا فرما دے. الہ العالمین، دنیا کی محبت سے ہماری حفاظت فرما، ہمیں زہد فی الدنیا نصیب فرما. اے ارحم الراحمین، اے ارحم الراحمین، اے ارحم الراحمین. مرنے کے بعد کی زندگی کا الہ العالمین یقین ہمارے قلوب میں راسخ فرما دے. الہ العالمین، دنیا کی بے ثباتی اور دنیا کی کمائیگی کا استحضار ہمیں نصیب فرما. الہ العالمین، دنیا کی لذتوں سے ہماری حفاظت فرما، غفلت سے حفاظت فرما. الہ العالمین، مرنے کے بعد کی زندگی کا ہمیں ہر وقت استحضار نصیب فرما، اور اس کے لیے ہر وقت تیاری کی توفیق عطا فرما. اے ارحم الراحمین، اے ارحم الراحمین، اے ارحم الراحمین. قیامت کے دن کی رسوائی سے ہماری حفاظت فرما، اس وقت کی ندامت سے ہماری حفاظت فرما. اے ارحم الراحمین، تیری نافرمانی سے بچا لے، اور نافرمانی ہو جائے تو دنیا ہی میں حقیقی ندامت نصیب فرما دے. الہ العالمین، الہ العالمین، الہ العالمین. فضل کا معاملہ فرما، فضل کا معاملہ فرما، فضل کا معاملہ فرما. الہ العالمین، قرآن مجید کو ہمارے قلوب کی جلا بنا دے، ہمارے دلوں کی غفلت کو دور کرنے کا ذریعہ بنا دے، ہمارے قلوب کی ظلمت کے دور ہونے کا ذریعہ بنا دے. الہ العالمین، قرآن سے محبت عطا فرما، قرآن سے لگاؤ نصیب فرما. الہ العالمین، قرآن کو بہت زیادہ پڑھنے والا بنا دے، قرآن کو خوب سمجھنے والا بنا دے، اس کی حقیقی مراد تک پہنچنے والا بنا دے. الہ العالمین، الہ العالمین، اس پر عمل کر کے پورے عالم میں
الہ العالمین تیرے اس پیغام کو محبت کے ساتھ حکمت کے ساتھ پہنچانے والا بنا دے. الہ العالمین تیری اس مقدس کتاب کی قدردانی کی ہم سب کو توفیق عطا فرما, پوری امت مسلمہ کو توفیق عطا فرما, ہر ہر مسجد میں الہ العالمین دروس قرآن کے سلسلے کو جاری فرما, اور الہ العالمین امت کو تیری کتاب سے جوڑ دے, امت کو تیرے کلام سے جوڑ دے. الہ العالمین تیرے اس کلام کے ذریعے امت کو تیری ذات سے جوڑ دے. الہ العالمین ہم سب کو تیری ذات سے جوڑ دے. اے ارحم الراحمین, اے ارحم الراحمین, اے ارحم الراحمین اس سلسلے کو جاری فرما, ساری فرما. الہ العالمین ہمارے اس درس قرآن کے سلسلے میں بھی خوب برکت پیدا فرما. الہ العالمین غلط سمجھنے سے حفاظت فرما, غلط بولنے سے حفاظت فرما. اے ارحم الراحمین صحیح مراد کو سمجھنے کی توفیق عطا فرما, اس کی صحیح تعبیر کی صلاحیت عطا فرما. اور الہ العالمین ہماری اپنی آلودگیوں کی وجہ سے, گناہوں کی آلودگیوں کی وجہ سے, اس خدمت سے, اس مجلس سے الہ العالمین ہمیں محروم نہ فرما. الہ العالمین وقت میں برکت پیدا فرما, الہ العالمین زندگی میں برکت پیدا فرما, اور الہ العالمین پورے قرآن کی تفسیر کو مکمل فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. رب اغفر وارحم وانت خیر الراحمین. سبحان ربک رب العزۃ عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین, وآخر دعوانا ان الحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین. سبحانک اللہم وبحمدک, ونشهد ان لا الہ الا انت, نستغفرک ونتوب.